الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لا أسألكم عليه أجرا إلا المودة في القربى صدق اللہ مولانا العظیم وبلغنا رسوله النبی الکریم ونحن على ذلك من الشاهدين والشاکرین والحمد للہ رب العالمین بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللہم صلی علی سیدنا و مولانا محمد وعلى آل سیدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله. قرآن مجید فرقان حمید کی سورہ شورا کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. اللہ رب العالمین جل جلالہ عم نوالہ اس آیت بینات میں اپنے محبوب محترم تاجدار عرب و عجم فخر آدم و بنی آدم سرور انبیاء حبیب کبریا احمد مصطفیٰ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو خطاب فرما رہا ہے. قل اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجیے لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ میں تم سے اس دعوت و تبلیغ کے بدلے کچھ نہیں چاہتا الا المودۃ فی القربۃ سوائے اپنے قرابت داروں کی محبت کے. سرکار یہ بتانا چاہتے ہیں کہ میں نے جو تمہیں دعوت و تبلیغ کی ہے جہالت کے اندھیروں سے نکال کر اسلام کا نور عطا کیا, ہدایت پہنچائی, صراط مستقیم پر گامزن کر دیا, یہ ایک احسان ہے نا نبی پاک علیہ الصلوۃ والسلام. سرکار دو عالم علیہ الصلوۃ والسلام فرماتے ہیں اس کا صلہ تم سے میں کچھ نہیں چاہتا سوائے الا المودۃ فی القربۃ کہ جو میرے قرابت دار ہیں ان سے تم محبت کرو. اہل بیت ہیں, صحابہ ہیں جو نبی پاک علیہ الصلوۃ والسلام کے قریب ہیں, ان سے تم محبت کرو. اس کا صلہ صرف اور صرف یہ ہے. بلا شبہ حضرت علی شیر خدا رضی اللہ تعالی عنہ نبی پاک علیہ الصلوۃ والسلام کے قرابت داروں میں ہیں، اہل بیت میں ہیں، سرکار کے قریب. ان کی محبت بھی ہم سب پر لازم ہے، ضروری ہے. اہل بیت کی محبت ضروری. آج ہم آپ کے سامنے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کے متعلق بیان کریں گے، ان کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کریں گے. وما توفیقی الا باللہ العلی العظیم. حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کی شان یہ ہے کہ آپ کی ولادت ہی بیت اللہ میں ہوئی، اللہ کے گھر میں ولادت، اور شہادت اب آپ آگے چل کے سنیں گے کہ مسجد میں ہوئی. تو مسجد کس کا گھر ہے؟ اللہ کا. بیت اللہ کس کا گھر ہے؟ اللہ کا. ابتدا بھی اللہ کے گھر سے، انتہا بھی اللہ کے گھر. ایسی عظیم شان فضیلت انہیں حاصل ہے. والدہ محترمہ بیت اللہ کا طواف کر رہی، درد شروع ہوا، بیت اللہ میں داخل ہوئی، ولادت ہو گئی. اور آپ جانتے ہیں کہ جب بچہ پیدا ہوتا ہے تو اس کو گھٹی دی جاتی ہے، یعنی دنیا میں آنے کے بعد اس کی پہلی غذا عام طور پہ جو ہے نا وہ شہد ہوتا، شہد چٹاتے نا، اور اس میں بھی یہ کہتے ہیں کسی نیک آدمی سے شہد چٹواؤ، کوئی متقی ہو، پرہیزگار ہو، کوئی اپنے پیر کو لے آتا ہے، کوئی کسی عالم دین کو لے آتا ہے، مختلف طریقے ہیں. وجہ کیا ہے کہ نیک آدمی سے پہلی غذا اس کے منہ میں ڈلوائی جائے گی، شہد چٹایا جائے گا، تو وہ بھی نیک ہوگا. ٹھیک ہے نا؟ اب سنو حضرت علی کرم اللہ تعالی وجہ الکریم کی شان، ان کا مقام. دنیا میں تشریف لائے اور جب بچہ پیدا ہوتا ہے تو روتا ہے، آپ نے بھی رونا شروع کر دیا، اور رونے میں آنکھیں بھی بند، مسلسل رو رہے ہیں، آنکھ نہیں کھول رہے. اب آنکھ نہ کھولے بچہ تو شبہ ہوتا ہے کہیں نابینا تو نہیں، کہیں ایسے تو نہیں کہ اس کو نظر ہی نہیں آ رہا. مولا کائنات نے دنیا میں آنے کے بعد آنکھ نہیں کھولی، روتے رہے. آپ کی والدہ محترمہ حضرت فاطمہ بنت اسد رضی اللہ تعالی عنہا جو نبی پاک علیہ الصلوۃ والسلام کی چچی تھی، حضرت ابو طالب کی اہلیہ محترمہ، حضرت فاطمہ بنت اسد رضی اللہ تعالی عنہا یہ ان کا نام تھا، وہ فرماتی ہیں کہ میرا بیٹا علی جب پیدا ہوا تو اس نے رونا شروع کیا، سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف لائے، حضور نے اپنی گود میں لیا، اور جب سرکار نے گود میں لیا علی نے آنکھیں کھول دی. دنیا میں آنے کے بعد پہلا چہرہ جو دیکھا وہ اللہ کے حبیب کا دیکھا. کتنے پاکیزہ لوگ تھے، کتنے مقدس لوگ تھے، اور کیا ان کی قسمت تھی کہ ارے دنیا میں آنے کے بعد بچہ کیسے کیسے چہرے دیکھتا ہے. علی کی شان دیکھو، جب آنکھ کھلی ہے دنیا میں آنے کے بعد پہلا چہرہ مبارک دیکھا تو اللہ کے حبیب علیہ الصلوۃ والسلام، اور جب رونے لگے حضور پرنور علیہ الصلوۃ والسلام نے لعاب دہن ان کے منہ میں ڈال دی. دنیا میں آنے کے بعد پہلی غذا جو علی کے دہن میں گئی نبی کا لعاب دہن. جس کے دہن میں نبی کا لعاب دہن ہو اس کا مقام اور مرتبہ کیا ہو. پھر بھی روتے رہ گئے، اب کیوں رو رہے ہیں؟ ارے زیارت بھی کر لی، لعاب دہن بھی چلا گیا. نہیں، علی کچھ اور بھی چاہ رہے تھے، اور جو علی چاہ رہے تھے سرکار سمجھ رہے تھے. سرکار نے اپنی گود میں لے کر پہلے لعاب دہن ڈالا ان کے منہ میں، اس کے بعد اپنی مقدس زبان ان کے منہ میں ڈالی. حضرت فاطمہ بنت اسد رضی اللہ تعالی عنہ فرماتی ہیں جب رسول اللہ صلی اللہ علیہ وسلم نے میرے بیٹے علی کو لے کر اپنا لعاب دہن ان کے منہ میں ڈالا اور اپنی مبارک مقدس زبان ان کو چسائی चूसते चूसते मेरा बेटा सो गया। कितना सुकून मिला होगा मौलाए कायनात, लुआबे दहन भी गया, सरकार की मुकद्दस पाकीजा जबान वो चूसते चूसते मौलाए कायनात हजरत अली शेरे खुदा रजी अल्लाह ताला सो गए। नबी पाक अलैहिस्सलातु वस्सलाम जब इस दुनिया में तशरीफ लाए तो सरकार दुर्रे यतीम, वालिद मोहतरम दुनिया से तशरीफ ले जा चुके थे हजरत अब्दुल्ला। तो किफालत पहले दादा ने की हजरत अब्दुल मुत्तलिब, और उनके बाद फिर हजरत अबू तालिब, क्योंकि कुछ अरसे बाद वालिदा मोहतरमा हजरत सैयदा आमना रजी अल्लाह ताला अन्हा उनका भी विसाल हो गया। हजरत अबू तालिब कसीरुल आयाल थे, सरकार से बड़ी मोहब्बत फरमाते थे। काफिर जब तंग करते थे तो ये ढाल बनकर सामने आ जाते थे। उनका एक एहसान था नबी पाक अलैहिस्सलातु वस्सलाम पर, उन्होंने तरबियत की, अपने साथ रखा, अपने बच्चों के साथ रखा, अपने घर में रखा। इसी वजह से हुजूर अलैहिस्सलातु वस्सलाम अपनी चची को मां कहकर पुकारते थे, ये मेरी मां है, उनके साये आतिफत में तरबियत की। अब क्या हुआ, जब हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु की विरादत बासादत हुई तो सरकार दो आलम अलैहिस्सलातु वस्सलाम ने इनको अपने दामन रहमत में ले लिया, इनकी तरबियत मैं करूंगा। उन्होंने सरकार दो आलम अलैहिस्सलातु वस्सलाम को लिया था, सरकार ने उस एहसान का बदला चुकाया कि इनके एक बेटे को ले लिया, हजरत अली शेर खुदा रजी अल्लाह ताला। अब नबी पाक अलैहिस्सलातु वस्सलाम के साए में हजरत अली करम अल्लाह ताला वजहुल करीम का बचपन गुजरा, सरकार के दामन रहमत में बचपन गुजरा। और जब इनकी वालदाए मुहतरमा हजरत फातिमा बिनते असद रदी अल्लाह ताला अन्हा का विसाल हुआ, क्योंकि सरकार दो आलम अलैहिस्सलातु वस्सलाम को बड़ी मोहब्बत थी, अपने चचा से चची से उनके साथ रहे थे, उनके साए में परवरिश पाई थी, उन्होंने आपकी बड़ी मदद की थी इस्लाम की राह। नबी पाक अलैहिस्सलातु वस्सलाम को बड़ा सदमा हुआ। हजरत अनस रजी अल्लाह ताला अन्हु इसको रिवायत करते हैं, फरमाते हैं कि जब फातिमा बिनते असद रजी अल्लाह ताला अन्हा का विसाल हुआ, अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम तशरीफ ले गए और उनके सिराने बैठ गए, और सरकार ने फरमाया यरहमुकिल्ला उम्मी बादा उम्मी, ऐ मेरी मां के बाद मेरी मां, आप पर अल्लाह ताला रहम फरमाए। सिर्फ यही नहीं, अब मरने के बाद क्या होता है, कफन नहलाने के बाद कफन पहनाया जाता है ना, उनकी किस्मत देखो, अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने अपना कुर्ता उनके कफन के लिए दिया। अरे जो कपड़ा नबी के जिस्म से मस हो जाए उसकी क्या बरकतें और क्या रहमतें हों, अपना कुर्ता दिया कफन के लिए। और जब उनकी कब्र मुबारक खोदी गई, देखने वालों ने देखा हुजूर अलैहिस्सलातु वस्सलाम वहां तशरीफ ले गए, न सिर्फ कब्र को देखा बल्कि कब्र में उतर कर लेट गए, और उसके बाद उनके लिए दुआ की, ए इलाहुल आलमीन मेरे और मुझसे पहले जो अंबिया गुजर चुके हैं उनके वसीले से मेरी मां फातिमा बिनते असद रजी अल्लाह ताला अन्हा की कब्र को फराख कर दे, वसी कर दे। कितनी वसी, सरकार के अल्फाज फरमाया ता हद निगाह वसी कर दे, जहां तक इंसान की निगाह जाए, बताओ कितनी वसी। और कौन कह रहा है, अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम दुआ फरमा रहे। अरे जिसके लिए नबी दुआ फरमा दें उसकी कब्र वसी नहीं होगी। पहली बात उनके सिराने बैठकर दुआ की, دوسری بات کفن کے لیے اپنا کرتا مبارک عطا فرما دیا، تیسری بات قبر مبارک تیار ہونے کے بعد خود اس میں لیٹ گئے۔ غور کرو، یقیناً صحابہ اکرام رضوان اللہ تعالی علیہ اجمعین بے چین ہوں گے، بے قرار ہوں گے، اور ہر شخص یہ چاہتا ہوگا کاش یہ میری قبر ہو، کہ جس میں دفن ہونے سے پہلے ہی رحمت خداوندی نازل ہو گئی، رحمت للعالمین۔ جس قبر میں لیٹ جائیں وہاں رحمتیں نہ ہو تو پھر کہاں رحمتیں؟ کتنا تعلق اور کتنی محبت حضور پرنور علیہ السلام کو ان سے تھی۔ اور پھر یہی نہیں، اس کے بعد سرکار دو عالم علیہ السلام نے فرمایا جبریل میرے پاس آئے ہیں اور انہوں نے مجھے خبر دی ہے کہ یہ عورت جنتی ہے، یہ عورت جنتی ہے، اور اس کے جنازے میں 70,000 ملائکہ نے شرکت کی، اور اللہ تعالی نے 70,000 ملائکہ کو بھیجا کہ جائیں فاطمہ بنت اسد رضی اللہ تعالیٰ عنہ کے جنازے میں شرکت کریں، ان پر درود پڑھیں اور ان پر سلامتی بھیجیں۔ کیا مقدر ہے اس خاتون کا، رحمت عالم صلی اللہ علیہ وسلم دعا فرما رہی ہیں، کفن کے لیے کرتا عطا فرما رہی ہیں، قبر میں لیٹ گئے، رحمت خدا بندی پہلے نازل ہو گئی، اس کے بعد مقدس ہاتھ دعا کے لیے اٹھا دیے، پھر جبریل نے آ کر بھی بشارت دے دی، اب کون سی کسر رہ گئی؟ ان کے جنتی ہونے میں کوئی شک ہے؟ نہیں۔ اگر کوئی شک کرے تو ہم اس کے جنتی ہونے میں شک کریں؟ یہ شان ہے حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کی، والدہ محترمہ کی۔ نبی پاک علیہ الصلوۃ والسلام اتنی محبت فرماتے تھے۔ اللہ تبارک و تعالی نے حکم دیا، اے محبوب صلی اللہ علیہ وسلم تبلیغ اسلام شروع فرمائے۔ ابتدا میں گھر والوں کو بلایا، دیکھو ہر چیز جو ہے نا گھر سے شروع ہوتی ہے، یہ دوسرے جو ہے نا جو ادھر ادھر بستر لے کے گھومتے رہتے ہیں لوٹا لے کر، گھر کی پتہ نہیں ہے، باہر تبلیغ ہو رہی ہے، کیا فائدہ ایسی تبلیغ کی؟ گھر میں کوئی نماز پڑھے نہیں، آپ دوسرے سے کہیں کلمہ پڑھو نماز پڑھو، اس تبلیغ سے کیا فائدہ؟ پہلے خود نماز پڑھو، پہلے اپنی بیوی بچوں کو نمازی بناؤ، پہلے اپنے گھر والوں کو نمازی بناؤ، ان کو کلمہ سکھاؤ، وہ ہدایت پر آ جائیں، پھر باہر نکلو۔ اللہ کے حبیب علیہ الصلوۃ والسلام کا عمل، حضور کی سنت ہی یہی صلی اللہ علیہ وسلم۔ اللہ نے حکم دے دیا، سرکار نے تبلیغ شروع کر دی۔ اب بلایا اپنے گھر والوں کو قریبی، اور روایت میں آتا ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے دعوت کی اپنے گھر میں قریبی رشتہ داروں کی۔ قریبی کون تھے؟ چچا تھے، ان کے بچے تھے، ان کے اہل و عیال۔ اس دعوت میں 40 مردوں نے شرکت کی، 40 مرد۔ اب کیا ہوا، نبی پاک علیہ الصلوۃ والسلام نے جب سب جمع ہو گئے، کھانا کھا چکے، تب آپ نے ان کو دعوت اسلام دی۔ آپ کو بلانے کا مقصد یہ ہے کہ اللہ تبارک و تعالی نے مجھ پر وحی نازل کی ہے، میں اللہ کا رسول ہوں، یہ بت جھوٹے ہیں، ان کو مت پوجو، ان خداؤں کو مت پوجو جن کو تم نے بنایا ہے، اس خدا کو پوجو جس نے تم کو بنایا۔ یہ کیسا خدا ہے جس کو بندہ بنا رہا ہے، خود بنایا اپنے ہاتھ سے، اپنے سامنے رکھا اور جھک گئے، اور یہ خدا جو مجبور، خدا کی شان یہ ہے کہ مجبور نہیں، وہ مختار ہوتا ہے، وہ بندوں کو تخلیق کرتا ہے، یہ کیسا خدا ہے جسے بندے تخلیق کر رہے ہیں؟ بھئی خود ہی بنا رہے ہیں نا، اپنے ہاتھ سے مٹی کا بت بنایا، کسی نے کیسا بنایا، کیسا بنایا، سامنے رکھا، جھک گئے۔ یعنی ذرا سے کامن سینس کی بات آپ دیکھیں، کتنی جہالت تھی، اپنے ہاتھ سے بنا کر اور پھر کہتے ہیں یہ ہمارا خدا ہے۔ عقل میں یہ بات نہیں آئی کہ جس کو ہم بنا رہے ہیں یہ کیسے خدا ہو سکتا، یہ کیسے مشکلیں دور کر سکتا ہے، اس کو تو ہم نے بنایا ہے، یہ بات عقل میں نہیں آتی۔ इसीलिए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उन खुदाओं को मत पूजो जिनको तुमने बनाया है, उस वादा उला शरीक के सामने झुक जाओ जिसने तुमको बनाया। पूरी तकरीर की, तबलीग की उनको, अल्लाह एक है उसका कोई शरीक नहीं और मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का सच्चा रसूल। सब सुनते रहे लेकिन खामोश। और आखिर में सरकार दो आलम अलैहिस्सलाम ने एक जुमला फरमाया, पूरी तबलीग की तकरीर फरमाई, बुतों की मजम्मत की, उनका झूठा होने का बयान किया, सारी चीजें बताई, अल्लाह का एक होना, वाहिद होना, यकता होना ये बयान किया, अपनी रिसालत के मुताबिक बयान किया, इस्लाम की कुछ तालीमात बयान फरमाई। और ये सब कहने के बाद फरमाया अल्लाह ने मुझे इस मनसब पर फाइज किया है, ये अजीम काम मेरे जिम्मे लगाया है, अब बताओ तुम में से कौन है जो मेरी मदद करेगा, तुम में से कौन है जो मेरी मदद करेगा। पूरी जमात पर जितने भी दावत खाने आए थे सब हम सन्नाटा था, कोई जवाब नहीं दे रहा। एक कमजोर सी आवाज, एक बच्चे की आवाज उभरी, मैं हूं या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपकी मदद करने वाला, अगरचे मैं कमजोर हूं, अगरचे मैं छोटा हूं, अगरचे मेरी टांगे पतली हैं, मेरा जिस्म लागर है, लेकिन ऐ अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम मैं इस कार्य खैर में, दीन के काम में हमेशा आपकी मदद करूं। यह आवाज किसकी थी? हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु। उस वक्त के जब आपकी उम्र सिर्फ 10 साल थी, जब सरकार ने ऐलान फरमाया ना हजरत अली की उम्र 10 साल, 10 साल का बच्चा, और वो सब बड़े एक से एक लीडर, एक से एक उम्र वाला, ताकत वाला, हिम्मत वाला, शुजात वाला, सारे बैठे हैं। अगर खड़ा हुआ तो एक बच्चा कमजोर सा खड़ा हुआ। हजरत अली ने जो कुछ कहा शायर ने उसको अपने अंदाज में बयान किया। क्या फरमाया हजरत अली ने कि तिफले सीजा साला अलीब ने अभी तालिब, वही शेर खुदा जो सारी दुनिया पर रहा गालिब, उठा और उठ के बोला मैं अगरचे उम्र में कम हूं, मेरी आंखों में है आशोब गोया चश्मे पुरनम हूं, बरी मैं फिल में लेकिन आज ये ऐलान करता हूं कि मैं सच्चे नबी पर जानो दिल कुर्बान करता हूं कि मैं सच्चे नबी पर जानो दिल कुर्बान करता हूं, मैं अपनी जिंदगी भर साथ दूंगा या रसूल अल्लाह, यकीन रखिए के कदमों में रहूंगा या रसूल अल्लाह। ऐ अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम अगर के मैं कमजोर हूं, कमसिन हूं, लेकिन सारी उम्र में आपका साथ दूंगा इस मकसद में, इस तबलीग। हजरत अली फरमाते सरकार ने ऐलान किया और मैंने उसी वक्त इस्लाम कबूल कर लिया। अब बाद लोगों ने कहा कि सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु इस्लाम लाने में अव्वल, किसी ने कहा उम्मुल मोमिनीन खतीजतुल कुबरा रजी अल्लाह ताला अन्हा इस्लाम लाने में अव्वल, किसी ने कहा हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु इस्लाम लाने में अव्वल। इमाम आजम अबू हनीफा रजी अल्लाह ताला अन्हु ने बेहतरीन तत्बीक फरमाई, आपने फरमाया मर्दों में इस्लाम लाने में अबू बकर सिद्दीक रजी अल्लाह ताला नो अव्वल, औरतों में इस्लाम लाने में उम्मुल मोमिनीन सैयदा खदीजतुल कुबरा रजी अल्लाह ताला अन्हा अव्वल, और बच्चों में इस्लाम लाने में हजरत अली शेरे खुदा रजी अल्लाह ताला नो अव्वल। सब अपनी जगह अव्वल, वो मर्दों में, वो औरतों में, और ये बच्चों में। इस्लाम कबूल कर लिया, और न सिर्फ ये कि जबान से कहा, सारी जिंदगी हुजूर अलैहिस्सलातो सलाम के साथ रहे, हर गज़वे में, हर जंग में, हर जफर में, हर हजर में, जहां जहां नबी पाक अलैहिस्सलातो सलाम गए, हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु हुजूर पुर नूर सल्लल्लाहु अलैहि वसल्लम के साथ रहे। तमाम लोग मुखालिफ हैं इस्लाम के और नबी पाक अलैहिस्सलातु वसलाम के, मुसलमानों के, हजरत अली करम अल्लाह ताला वजहुल करीम उस वक्त में जब हर तरफ दुश्मन है, हर तरफ से खतरा है, उस वक्त इस्लाम का ऐलान फरमा रहे। ये उनकी बहादुरी है, ये उनकी शुजात है, और ये उनकी हिम्मत। नबी पाक अलैहिस्सलातु वसलाम ने मुतअद्दिद मवाकों पर हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हों के मुतालिक बयान फरमाया, जो उनकी फजीलत में वो अहादीस मौजूद हैं, और वो अहादीस हम आपके सामने पेश करेंगे। पहली हदीस हजरत साद बिन अबी वकास रजी अल्लाह ताला अन्हों बयान करते हैं कि गजवे तबूक के मौके पर हजरत अली करम अल्लाह ताला वजहुल करीम को मदीने तैयबा में छोड़ दिया। सरकार ने फरमाया अली तुम यहां रहो। हजरत अली ने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या आप मुझे औरतों और बच्चों के पीछे छोड़ के जा रहे हैं, यानी इनकी निगहबानी के लिए आप मुझे छोड़कर जा रहे हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या तुम इस बात पर राजी नहीं कि मेरे साथ तुम्हारी वही निस्बत हो जो हजरत हारून अलैहिस्सलाम को हजरत मूसा के साथ थी? अलबत्ता ये कि मेरे बाद कोई नबी नहीं होगा। यह भी वजाहत फरमा दी, और वजाहत इसलिए फरमाई कि हजरत हारून और हजरत मूसा अलैहिस्सलाम दोनों नबी थे। हजरत मूसा अलैहिस्सलाम जब जाते थे कोहेतूर पर, जैसे 40 दिन के लिए आप गए तो हजरत हारून अलैहिस्सलाम को छोड़कर तुम मेरे पीछे इस कौम की बनी इसराइल की निगहबानी करना, इनकी रहनुमाई करना, जो कुछ मसला हो उस मसले को हल कर। तो हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु ने इसलिए ये जुमला फरमाया कि वो भी चाहते थे कि मैं जंग में जाऊं। बहादुर थे, दिलेर थे, तलवार के धनी थे, और जंग से, तलवार से, लड़ने से उनको मोहब्बत थी, खास तौर पे जिहाद करने से, काफिरों के साथ लड़ने से। लेकिन वक्त ऐसा था कि सरकार ने फरमाया अली तुम मदीने में रहो, जो यहां पर औरतें बच्चे हैं ये इनकी निगरानी करो। अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप मुझे इन औरतों बच्चों में छोड़कर जा रहे हैं? अब सरकार ने सोचा होगा कि अली के दिल को सदमा पहुंच रहा है, यकीनन अली जाना चाहते हैं। फौरन खुशखबरी भी सुना दी, फरमाया अली क्या तुम इस बात पर राजी नहीं कि तुम्हारी निस्बत मेरे साथ ऐसी हो जैसे हारून अलैहिस्सलाम की मूसा अलैहिस्सलाम के साथ? और आगे इसलिए इरशाद फरमा दिया ताकि कोई ये ना कहे कि उनकी नबूवत का ऐलान है माजल्ला। फरमाया अलबत्ता ये कि मेरे बाद कोई नबी नहीं हो, मेरे बाद कोई नबी नहीं होगा। यह हदीस मुत्तफकुन अलैह। दूसरी हदीस हजरत उम्मे अतिया रदी अल्लाह ताला अन्हा बयान फरमाती हैं कि हुजूर पुरनूर सैयदुल आलमीन मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक लश्कर भेजा, इसमें हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हु भी थे। फरमाती कि मैंने सरकार दो आलम अलैहिस्सलातु वस्सलाम को देखा कि आप अपने दस्ते मुबारक उठाकर दुआ फरमा रहे थे, اے الہ العالمین مجھے اس وقت تک موت نہیں دینا جب تک کہ میں علی کا چہرہ نہ دیکھوں، جب تک کہ علی بخیریت واپس نہ آ جائے مولا مجھے اس وقت تک موت نہ دینا۔ اس حدیث کو امام ترمذی نے اور طبرانی نے بیان کیا، اور امام ترمذی نے فرمایا کہ یہ حدیث حسن ہے۔ تیسری حدیث، حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ فرماتے ہیں، حضور علیہ الصلوۃ والسلام نے انصار اور مہاجرین کے درمیان اخوت قائم فرمائی، ایک رشتہ مواخات قائم کیا، اور آپ جانتے ہیں رشتہ مواخات کیا، کہ ایک مہاجر کو ایک انصار کا بھائی بنا دیا، کیونکہ مہاجر جب وہاں پہنچے تھے تو ان کے پاس تن کے کپڑوں کے سوا کوئی چیز نہیں، جبکہ انصار جو مدینہ طیبہ میں رہ رہے تھے ان کے پاس مکانات تھے، جائیداد تھی، دولت تھی، ساری چیزیں تھیں۔ تو سرکار دو عالم علیہ الصلوۃ والسلام نے ایک مہاجر ایک انصار بلایا، تم دونوں بھائی ہو جاؤ، دوسرے کو بلایا تم دونوں بھائی ہو، تیسرے کو بلایا تم دونوں بھائی ہو، ایک مہاجر ایک انصار، اور صرف فرمایا نہیں بلکہ ان انصار نے بھائی ہونے کا حق ادا کر دیا، جس کے پاس دو مکان تھے ایک مکان اپنے مہاجر بھائی کو دے دیا، دولت تھی آدھی دولت دے دی، جتنی چیزیں تھیں سب ایک ایک کر کے اپنے مہاجر بھائیوں کو دے دی۔ ایسی محبت کی انصار نے ان مہاجرین سے جس کی مثال نہیں دی جا سکتی۔ اچھا سب کو بنا دیا، اب حضرت علی شیر خدا رضی اللہ تعالی عنہ یہ بھی ظاہر ہے ہجرت کر کے تشریف لائے تھے، تو یہ بارگاہ مصطفیٰ صلی اللہ علیہ وسلم میں روتے ہوئے حاضر ہوئے اور عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، حضور آپ نے بھائی چارہ قائم فرما دیا، رشتہ مباحات قائم کر دیا، ایک مہاجر کو ایک انصار کا بھائی بنا دیا، لیکن مجھے کسی کا بھائی نہیں بنا، حضرت علیہ اکیلے رہ گئے نا بھائی، ایک مہاجر ایک انصار بھائی، اور مجھے کسی کا بھائی نہیں بنایا۔ سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا، علی تم دنیا اور آخرت میں میرے بھائی ہو، دنیا اور آخرت میں میرے بھائی ہو۔ اب یہاں ایک چھوٹی سی بات، سرکار نے کیا فرمایا، علی تم دنیا اور آخرت میں میرے بھائی ہو، یہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا، لیکن کبھی کیا حضرت علی کرم اللہ تعالی وجہ الکریم نے فرمایا کہ یہ میرے بھائی، کبھی فرمایا بھائی سرکار نے فرمایا نا علی دنیا آخرت میں تم میرے بھائی ہو، حضرت علی نے کبھی کہا یہ میرے بھائی ہیں، یہ میرے بڑے بھائی ہیں، یا میں ان کا چھوٹا بھائی، کبھی کہا نہیں۔ ادب بارگاہ رسالت کا، سرکار نے فرما دیا، حضرت علی نے کبھی نہیں کہا، اس لیے وہ جانتے تھے انہوں نے فرمایا ہے تو ان کی تواضع ہے، ان کے ساری ہے، عاجزی ہے، ان کی رحمت ہے، ان کا کرم ہے، ان کی مہربانی ہے، لیکن میں یہ نہیں کہہ سکتا، حالانکہ چچا داد بھائی تھے، میں یہ نہیں کہہ سکتا، کبھی حضرت علی نے نہیں فرمایا۔ آج کے 14ویں صدی کے لوگوں نے لکھ دیا یہ تو بڑے بھائی، استغفر اللہ، عقل ہی نہیں، خدا جب دین لیتا ہے تو عقلیں چھین لیتا ہے، لکھا نا کتابوں میں، پتہ ہے نا آپ لوگوں کو، نام لینے کی ضرورت نہیں کہ معاذ اللہ نبی کی تعظیم ایسے کرو جیسے بڑے بھائی، ثم معاذ اللہ، وہ جن کو کہا بھائی انہوں نے تو کبھی نہیں کہا، انہوں نے کہہ دیا بے وقوف، اللہ تعالیٰ ان کو عقل سلیم عطا فرمائے۔ تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ان کی دلجوئی کے لیے، انہوں نے سوچا نا مجھے کسی کا بھائی نہیں بنایا، علی دنیا آخرت میں تم میرے بھائی۔ اس حدیث کو امام ترمذی نے اور امام حاکم نے روایت کیا۔ چوتھی حدیث، حضرت انس بن مالک رضی اللہ تعالی عنہ روایت فرماتے ہیں کہ ایک مرتبہ حضور پر نور صلی اللہ علیہ وسلم کے پاس ایک پرندے کا گوشت آیا، آپ صلی اللہ علیہ وسلم نے دعا کی، یا اللہ اپنی مخلوق میں سے محبوب ترین شخص کو میرے پاس بھیج تاکہ وہ میرے ساتھ مل کر اس پرندے کا گوشت کھائے۔ کون کہہ رہا ہے؟ اللہ کے حبیب علیہ الصلوۃ والسلام۔ आपने कभी ऐसा किया है? परिंदे का गोश्त आए तो खुद ही खा जाए सर, कोई दोस्त भी आ जाए तो उसको भेज देंगे, बाद में आना मैं खा लूं छुपके। उम्मत का हाल तो ये है, और नबी की शान ये है कि कोई आए नहीं तो हुजूर खा नहीं रहे। मौला किसी बेहतरीन आदमी को भेज दे जो मेरे साथ मिलकर इस परिंदे का गोश्त खाए, और वो बेहतरीन आदमी कौन आया? हजरत अनस फरमाते हैं, हजरत अली शेर खुदा रजी अल्लाह तआला ने तशरीफ ले आए और सरकार ने फरमाया आओ अली हम दोनों बैठकर ये खाते। दुआ कबूल हुई, खालिक कायनात ने बता दिया बेहतरीन शख्स अगर कोई है तो अली शेर खुदा रजी अल्लाह तआला अन्हु। इस हदीस को इमाम तिर्मिजी ने और तबरानी ने बयान किया है। ये पांच हदीसें हमने आपके सामने पेश की, इनसे ये साबित हुआ कि मौलाए कायनात हजरत अली शेरे खुदा रजी अल्लाह ताला अन्हु से सरकारे दो आलम अलैहिस्सलातु वस्सलाम को कितनी मोहब्बत थी। जब हिजरत फरमाई, कल हम आपको बता चुके हैं कि सरकार ने अमानत देकर फरमाया अली यहां पर सो जाना, अमानत देना मदीने चले आना, ठीक है ना। दुश्मनों की अमानतें भी पहुंचाई, हजरत अली ने अमानत दे दी। उसके बाद सफर करते करते मदीने तैयबा पहुंचे, और सफर क्योंकि पैदल किया था तो आपके मुबारक कदमों में छाले पड़ गए, चलने की ताकत ना रही। और जब मदीने तैयबा पहुंचे तो घर में लेट गए। हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम को इल्म हुआ कि अली आ गए। सरकार ने पूछा अली कहां हैं? साहबा ने अर्ज किया रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अली तशरीफ ले आए लेकिन उनके कदमों में चलने की हिम्मत नहीं, ताकत नहीं। अब जाहिर जब पैर सही होंगे, वो छाले वो तकलीफ दूर होगी तब आएंगे। हुजूर पुरनूर अलैहिस्सलातु वस्सलाम को इतनी मोहब्बत हजरत अली शेर खुदा रजी अल्लाह तआला अन्हु से कि सरकार ने इंतजार नहीं फरमाया, करम फरमाते हुए खुद उनके पास तशरीफ ले गए, खुद वहां तशरीफ ले गए। अली क्या है? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुसलसल पैदल सफर करने की वजह से पैरों में छाले पड़ गए, तकलीफ है। सरकार ने लुआबे दहन लगाया, उसी वक्त सारी तकलीफ दूर हो गई। ये है लुआबे दहन की बरकत। और हजरत अली की जिंदगी का मुताला करो तो कदम कदम पर नबी का लुआबे दहन, विलादत हुई तो पहली गिजा जो हजरत अली की नबी का लुआबे दहन, हिजरत करके आए तो कदमों पर सरकार ने लगाया क्या लुआबे दहन, किला अल कमूस फतह करने के लिए खैबर में आंखें दुख रही अली क्या है? या रसूल्लाह आंखों में तकलीफ है, आंखों में क्या डाला? लुआबे दहन। ये लुआबे दहन बरकतें रहमतें फैला रहा है, और सरकार बता रहे हैं कि देखो मेरे लुआब में अल्लाह ने कितनी बरकतें, और ये बदबक कहते हैं हमारी तरह, इनसे कह दो लगा दे किसी के जख्म पे हो जाएगा सही और सड़ जाएगा। इसीलिए जगह जगह लिखा होता है कि यहां ना थूके जरासीम फैलेंगे, लोग थूक देते ना चलते चलते, बहुत से तो पान मुंह में रख के पिचकारी मार देते, कहीं जीने से उतरो तो सब जगह पूरी वो पेंटिंग हुई भी होती, इधर मारी तो उधर मारी, ये नहीं कि गोलदान साथ लेकर चले, तो ये भी मना है। और वैसे जगह जगह थूकना भी मना है, बीमारी फैलेगी जरासीम फैलेगी। हमारे थूक का लुआब का हाल ये है कि हम थूक दें तो बीमारी फैले, नबी का लुआब ये है कि बीमारों पर लग जाए, जख्मों पर लग जाए, बीमारी दूर। अरे जब तुम्हारा लुआब नबी के लुआब की तरह नहीं तो तुम नबी की तरह कैसे हो सकते? اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم। قدم مبارک اسی وقت درست ہو گئے, زخم صحیح ہو گئے, علی نے چلنا پھرنا شروع کر دیا۔ یہ نبی کے لعاب دہن کی برکت۔ یہ تو احادیث تھی, اب آئیے ایک اور بات سنیں۔ علامہ علوسی رحمت اللہ علیہ بیان فرماتے ہیں کہ حاکم نے سند متصل کے ساتھ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت کیا کہ ابن سلام اور ان کی قوم کے لوگ رسول اللہ صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضر ہوئے اور عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم ایمان لا چکے ہیں لیکن اگر ہماری قوم کو پتا چلا کہ ہم اللہ تعالی پر، اس کے رسول صلی اللہ علیہ وسلم پر ایمان لا چکے ہیں، تو وہ ہم سے قطع تعلق کر لیں گے، ہمارے ساتھ بات چیت بند کر دیں گے، اٹھنا بیٹھنا، نکاح وغیرہ، تمام تعلقات وہ ہم سے منقطع کر دیں گے۔ حضور اکرم صلی اللہ علیہ وسلم نے سنا اور فرمایا، اللہ اور اس کا رسول تمہارا مددگار ہے۔ صرف ایک جملہ فرمایا، پھر آپ مسجد میں تشریف لائے۔ جب مسجد میں تشریف لائے تو سرکار نے ملاحظہ فرمایا کہ کچھ صحابہ حالت قیام میں ہیں، کچھ رکوع میں ہیں، کچھ سجدے میں۔ نمازیں پڑھ رہے ہیں نا، کوئی رکوع میں، کوئی سجدے میں، کوئی قیام میں۔ ایک سائل کو دیکھا کہ وہاں کھڑا ہے۔ حضور پرنور علیہ الصلوۃ والسلام نے اس سائل سے سوال کیا، بتاؤ ان لوگوں میں سے کسی شخص نے تمہیں کوئی چیز عطا کی؟ اس نے کہا ہاں کی۔ کس نے کی ہے؟ اس نے اشارہ کیا حضرت علی شیر خدا رضی اللہ تعالی عنہ، اشارہ کیا کہ جیسے انہوں نے دی۔ سرکار نے فرمایا کس حالت میں دی ہے؟ کہا حالت رکوع میں دی ہے۔ حالت رکوع میں دی ہے۔ جیسے ہی اس نے کہا کہ حالت رکوع میں دی ہے، اللہ کے حبیب علیہ الصلوۃ والسلام نے خوشی سے نعرہ تکبیر بلند کیا اور اس کے بعد یہ آیت پڑھی۔ سرکار نے فرمایا، اللہ فرماتا ہے انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون، سورہ مائدہ آیت نمبر 55۔ اللہ تعالی ارشاد فرماتا ہے کہ اللہ اور اس کا رسول اور ایمان والے تمہارے مددگار ہیں، جو نماز پڑھتے ہیں اور حالت رکوع میں صدقہ دیتے ہیں۔ نماز پڑھتے ہیں اور حالت رکوع میں صدقہ دیتے ہیں۔ ہوا کیا تھا کہ وہ سائل آ کر مانگنے لگا، سوال کرنے لگا، اب کوئی حالت قیام میں، کوئی رکوع میں، کوئی سجود میں، تو اس کو تو پتہ نہیں تھا کہ یہ ان کی کیا کیفیت ہے، یہ عبادت کر رہے ہیں، کیا کر رہے ہیں۔ حضرت علی کرم اللہ تعالی وجہ الکریم کی انگلی مبارک میں انگوٹھی تھی چاندی کی، تو آپ نے اسی رکوع کی حالت میں انگوٹھی اتار کے اس کی طرف پھینکی اور وہ لے کر جانے لگا۔ تب حضور پرنور علیہ الصلوۃ والسلام تشریف لائے اور آپ نے اس سے سوال کیا اور یہ پوچھا کیا دیا؟ اس نے بتایا یہ انگوٹھی۔ ان میں سے کس نے دی؟ اشارہ کیا حضرت علی کی طرف۔ کس حالت میں دی؟ حالت رکوع میں۔ حضور علیہ الصلوۃ والسلام نے یہ آیت مبارکہ پڑھی اور یہ بتا دیا کہ اس آیت کا مصداق حضرت علی شیر خدا رضی اللہ تعالی عنہ۔ اب اس حدیث شریف سے حضرت علی کی چار خصوصیات ظاہر ہوئی۔ نمبر ایک، سرکار دو عالم علیہ الصلوۃ والسلام نے حضرت علی کو اس آیت کا مصداق قرار دیا۔ نمبر دو، نگاہ رسالت میں حضرت علی ایمان والے ہیں۔ نمبر تین، حضرت علی مسلمانوں کے مددگار ہیں۔ اور نمبر چار، یہ آیت نازل ہو چکی تھی لیکن اس کا مصداق ابھی تک کسی کو معلوم نہیں تھا۔ سرکار دو عالم علیہ الصلوۃ والسلام نے حضرت علی کو اس کا مصداق قرار دیا اور سب کو پتہ چل گیا کہ یہ حضرت علی کے حق میں نازل ہوئی۔ یہ شان ہے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ۔ اسی طرح حضور پرنور علیہ الصلوۃ والسلام کی صاحبزادی سیدہ طیبہ طاہرہ خاتون جنت سیدہ فاطمۃ الزہرا رضی اللہ تعالی عنہا، حضور علیہ الصلوۃ والسلام نے بلایا حضرت علی کو اور ان سے کہا کہ تمہارے پاس کوئی چیز ہے جس کو بیچ کر تم نکاح کا انتظام کرو۔ उन्होंने कहा मेरे पास एक जिरा है। फरमाया अल्लाह तबारक व ताला ने हुक्म दिया है कि अली का निकाह फातिमा से कर दिया जाए। देखो कितने मुकद्दस लोग थे। हम अपने बच्चों का, रिश्तेदारों का, अजीज व अकारिब के निकाह का खुद प्रोग्राम तय करते हैं, उनका मुकद्दर देखो कि खालिक कायनात आसमान पर उनके निकाह का हुक्म दे रहा। सरकार ने फरमाया जिब्रील ने मुझे खबर दी या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह फरमाता है अली का निकाह फातिमा से कर दे। हजरत अली खुश हुए, कहा तुम्हारे पास अगर कोई चीज है तो उसे बेचकर इंतजाम करो। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरे पास एक जिरा है, फरमाया जाओ इसे बेच दो। अब ये जिरा लेकर निकले बेचने के लिए। अब देखो सहाबा और अहले बैत में मोहब्बत, ये जो बदबख्त है ना कहते हैं कि सहाबा और अहले बैत में कोई मोहब्बत नहीं थी, एक दूसरे के खिलाफ थे, गलत है। दोनों एक दूसरे का अदब एहतराम करते थे कि दोनों ने एक दूसरे के फजाइल जबान रिसालत सल्लल्लाहु अलैहि वसल्लम से सुने थे। जब ये निकले तो रास्ते में हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु से मुलाकात हुई। अली कहां जा रही, बताया सरकार ने मुझे ये खुशखबरी दी है, बताया है कि अल्लाह ताला का हुक्म है कि मेरा निकाह फातिमा से कर दिया जाए। सरकार ने फरमाया कोई चीज तुम्हारे पास हो तो तुम बेच दो और इंतजाम करो। तो मैं वो इंतजाम करने के लिए ये जिरा बेचने के लिए निकला हूं। हजरत उस्मान ने पूछा कितने की है, इन्होंने कीमत बताई, उन्होंने उसी वक्त उसकी कीमत अदा कर दी और जिरा ले ली। और जब जिरा ले ली तो उसके बाद फरमाया ये निकाह की खुशी में मैं तोहफे के तौर पर आपको फिर पेश कर दूं। कितनी मोहब्बत सहाबा में अहले बैत में। अरे वो जिरा ले ली, कीमत दे दी तो लेकर चले जाते। वो जानते थे कि इनको जिरा की भी जरूरत है और इनको इस वक्त पैसे की भी जरूरत है। मैं अहले बैत की खिदमत इसी तरह कर सकता हूं कि पहले वो खरीद कर पैसे दे दिए, कीमत दे दी ताकि इनकी जरूरत पूरी हो जाए। अब इनको जिरा की जरूरत होगी, वही जिरा तोहफे में फिर पेश कर दे। ये है मोहब्बत अहले बैत की सहाबा के साथ और सहाबा की अहले बैत के साथ। दोनों एक दूसरे का अदब और एहतराम करते थे। कल इंशाअल्लाह हम आपके सामने अहले बैत की फजीलत बयान करेंगे। नबी पाक अलैहिस्सलातु वस्सलाम ने निकाह पढ़ाया। क्या मुकद्दर वाले लोग थे, क्या उनके नसीब थे, क्या मकाम था, क्या मर्तबा था। रिश्ता तय किया खालिक कायनात, अल्लाह ने तय किया, रसूलुल्लाह ने निकाह पढ़ा दिया, सारे काम वहीं से हो रहे हैं। और जब निकाह हुआ तो अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने फरमाया इस निकाह में 40,000 मलाइका ने शिरकत की। इस निकाह में 40,000 मलाइका ने शिरकत की। यहां पर इंसान शिरकत करते हैं, वहां फरिश्ते शिरकत कर रहे हैं। और फरिश्ते क्यों ना शिरकत करें, अरे निकाह भी तो शहनशाह कौन मक्का की शहजादी का हो रहा है। अगर किसी बादशाह की शहजादी का निकाह हो, उसकी बेटी का निकाह हो तो कहां कहां से लोग जाते हैं, पूरे मुल्क से, पूरी दुनिया से बुलाए जाते हैं ना। फला मुल्क का बादशाह आ रहा है, उस मुल्क का वजीर आजम आ रहा है, उसका वजीर दाखिला आ रहा है, उसका वजीर खारजा, फना फना सारे जमा होंगे। अरे फना मुल्क के बादशाह की सदर की बेटी है और ये तो शहनशाह है कौन मक्का की बेटी। खातून जन्नत का निकाह है, मामूली बात नहीं। निकाह हो गया, नबी पाक अलैहिस्सलातु वस्सलाम ने दोनों को बुलाया और अपने पास बिठाया। शायर ने लिखा मोहब्बत और शफकत से बिठा कर पास दोनों को, दुआ की ऐ खुदा ये अक्द आए रास दोनों को, हो इनकी नस्ल या रब दो जहां में खैर का बाइस, ये अक्द खैर हो कौनो मका में खैर का बाइस, खुदा वंदा इन्हें
पाकीजा से पाकीजा तर कर दे, अमल में दे असर इनके इरादे, खैर से भर दे, अमल में दे असर इनके इरादे, खैर से भर दे। दुआ के बाद दुख्तर से फिर इतनी बात फरमा दी कि मैंने मर्द अफजल तर से कर दी है तेरी शादी, कि मैंने मर्द अफजल तर से कर दी है तेरी शादी।
अल्लाह अकबर, क्या मुकद्दस तकरीब थी। दुनिया में तकरीब होती है, इंसान शिरकत करते हैं, ये ऐसी तकरीब जमीन पर मुनक्किद हो रही थी कि आसमान वाले भी शरीक हो रहे, फरिश्ते भी नाजिल हो रहे थे। सरकार ने फरमाया इस निकाह में 40,000 मलाइका ने शिरकत की, 40,000 मलाइका। क्यों ना हो शहनशाह कौनो मकां, बाईसे तखलीक इंसजाम, हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की शहजादी की शादी। हजरत इब्ने अब्बास रदी अल्लाह ताला अनु बयान करते हैं, अच्छा शादी हुई, अब ये रिवायत में फिर बाद में बयान करूंगा। शादी हुई, कुछ अरसे के बाद विलादत हुई इमाम हसन रदी अल्लाह ताला अनु की। सरकार को पता चला, हुजूर तशरीफ लाए, फरमाया लाओ मुझे मेरा बेटा दिखाओ। इमाम हसन को गोद में लिया, अपना लुआबे दहन उनके दहन में डाला। हजरत अली से पूछा इसका नाम क्या रखा, फरमाया हरब। हरब कहते जंग, हजरत अली को जंग से मोहब्बत थी। फरमाया हरब नहीं, ये हसन है, ये हसन है। कुछ अरसे के बाद जब छोटे शहजादे की विलादत हुई सैयदना इमाम हुसैन रदी अल्लाह तआला अन्हु, सरकार फिर खुशी खुशी तशरीफ लाए, लाओ मुझे मेरा बेटा दिखाओ। गोद में लिया, लुआबे दहन डाला, क्या नाम रखा, कहा हरब, कहा नहीं ये हुसैन है, वो हसन है ये हुसैन है। कैसे मुकद्दस लोग थे। निकाह में 40,000 मलाइका शिरकत कर रहे हैं, रिश्ता खालिक कायनात तय कर रहा है, निकाह अल्लाह के हबीब पढ़ा रहे हैं, और जो शहजादे तशरीफ ला रहे हैं नाम भी सरकार खुद तजवीज फरमा रही। बड़ी मोहब्बत इन दोनों से, और उस मोहब्बत के मुताल्लिक इंशाअल्लाह कल और परसों हम बयान करेंगे, ठीक है ना। उसके लिए आपको इंतजार करना पड़ेगा कल और परसों का। आज ही सब बयान कर दूंगा तो कल और परसों नहीं आएंगे। एक दिन ये दोनों बीमार हो गए। हसनैन करीमैन सरदारे नौजवानाने जन्नत। अब बीमार हुए, नबी पाक अलैहिस्सलातु वस्सलाम तशरीफ लाए। इस रिवायत को हजरत इब्ने अब्बास रजी अल्लाह तआला ने बयान फरमाया। फरमाते हैं सरकार को पता चला तशरीफ लाए, आपने हुक्म दिया कि तुम दोनों रोजे रखो। कौन? हजरत अली और खातून जन्नत रजी अल्लाह तआला अन्हुमा। उनका ठीक है, इन्होंने मन्नत मानी और तीन रोजे रखे। तीन, पहले दिन रोजा रखा, इफ्तार के वक्त कुछ इफ्तारी का सामान लेकर बैठे। वो सामान हमारी तरह नहीं होगा, खजूरी होगी भाई, हम तो पकौड़े दही बड़े और क्या क्या लेके बैठते हैं ना, और फिर घड़ी देखते रहते कितनी देर बाकी है, अभी शरबत भी निकाल के रख दिया, उसको हाथ लगाए तो ठंडक पहुंच जाए जरा, कितनी देर है अजान में, फिर देखा, फिर खाने को देखा, कुछ तकवियत पहुंच गई, बस चले तो खुद ही अजान दे के रोजा खोल ले, बेचैनी होती ना बेकरार। अब आओ अहले बैत का रोजा देखो। पहले दिन कुछ सामान लेकर बैठे, और जब रोजे की खोलने का वक्त आया, इफ्तार का वक्त, उसी वक्त घर के बाहर से आवाज सुनी, ए अहले बैत नबूवत सल्लल्लाहु अलैहि वसल्लम, ए नबी के घर वालों, एक मिस्कीन आया है, भूखा है, उसे कुछ दे दो। जो कुछ रखा था सब उठाकर दे दिया और खुद पानी से रोजा खोल लिया। दूसरे दिन फिर रोजा रखा, फिर बैठे इफ्तारी का सामान लेकर। जब इफ्तार का वक्त आया तो ऐन उसी वक्त फिर एक आवाज आई, ए नबी के घर वालों, एक यतीम आया है, भूखा है, प्यासा है, कुछ हो तो इसे दे दो, जो कुछ सामान था सब उठा कर दे। तीसरा दिन हुआ, फिर वही इफ्तारी का सामान लेकर बैठे हजरत अली और खातून जन्नत सैयदा फातिमा ज़हरा रज़ियल्लाहु ताला अन्हा। अब बिल्कुल वक्त करीब है कि इधर वक्त हो और फौरन इफ्तार कर ले। फिर तीसरे दिन आवाज आती है, ऐ अहले बैत नबुव्वत, ऐ नबी के घर वालों, एक असीर आया है, उसे कुछ दे दो, भूखा है, प्यासा है, जो कुछ था सब उठा कर दे दिया। तीन रोजे रखे और अल्लाह की तरफ से आजमाइश ऐसी हुई कि इफ्तार के वक्त ही आया। अरे पहले आ जाता या बाद में भी तो आ सकता था, जब आराम से रोजा खोल लेते तो बाद में आ जाता। आना भी उसी वक्त है, क्यों, इम्तिहान तो उसी वक्त है। जरा सा तसव्वुर करें कि आप बैठे हुए इफ्तारी सामने रखी हो, कोई आ जाए बाहर से, देंगे उठा के? पहले अपनी प्लेट बना के रख लेंगे, उसके बाद के अगर बचा तो दे दे। भाई हम सुबह से भूखे, हम क्यों इसको दे दें? इसने तो रोजा रखा नहीं, हमने तो रखा है ना, हम क्यों दे दें इफ्तारी? नहीं, वो हमारी तरह नहीं थे, वो नबी के घर वाले थे, वो अहले बैत थे, उनका इम्तिहान था, वो जानते थे अल्लाह तबारक व ताला हमसे इम्तिहान लेना चाहता है। जो भी था सब उठाकर दे दिया। खालिक कायनात को उनकी अदा पसंद आ गई और फौरन आयत मुबारक नाजिल फरमा दी। अल्लाह तबारक व ताला फरमाता है, मिस्कीनम व यतीमम व असीरा, और वो लोग जो मिस्कीन और यतीम और असीर को खिलाते हैं, और वो क्या कहते हैं, इन्नमा नुतइमुकुम लिवजहिल्लाह, बेशक हमने जो तुम्हें खिलाया है ये अपनी जाती किसी घर से नहीं, सिर्फ अल्लाह की रजा के लिए खिला। ला जजाउं वला शुकूरा, हम इसकी कोई जजा नहीं चाहते तुमसे, हम इसकी कोई जजा नहीं चाहते, हमने जो अमल किया है सिर्फ और सिर्फ अल्लाह की रजा के लिए किया। अल्लाह तबारक व तआला ने वो रोजे भी कबूल कर लिए और उनका इम्तिहान जो लिया ये उस इम्तिहान में भी कामयाब हो। ये शान है अहले बैत अतहार। हजरत अली शेर खुदा रजी अल्लाह तआला के कुछ मुखालिफ, एक जगह है गदीर खुम, नबी पाक अलैहिस्सलातु वस्सलाम वहां तशरीफ ले गए। वाकया तो तवील है, मैं सिर्फ इख्तिसार के साथ बयान कर रहा हूं। तो तीन आदमी वहां पर सरकार की बारगाह में हाजिर हुए, हमें कुछ कहना है। सरकार ने फरमाया, कहो क्या कहना है। एक खड़ा हुआ, उसने हजरत अली करम अल्लाह वजू की खिलाफ तकरीर की। दूसरा खड़ा हुआ, उसने तकरीर की। तीसरा खड़ा हुआ, उसने तकरीर की। और जो कुछ उन्होंने कहा उनके अल्फाज से, उनकी गुफ्तगू से, उनकी तकरीर से बुग्ज और अदावत की बू आ रही थी। पता चल जाता ना इंसान जब बोलता है कि इसके अल्फाज में मोहब्बत है या अदावत है या नफरत है। सरकार दो आलम अलैहिस्सलातु वस्सलाम ने सुना और जब वो खामोश हुए, हुजूर पुनूर अलैहिस्सलातु वस्सलाम ने फरमाया, मन कुंत मौला हो फालियुन मौला, जिसका मैं मौला हूं उसके अली भी मौला है, यानी जिसका मैं मददगार हूं उसके अली भी मददगार। जिसने अली से मोहब्बत की उसने मुझसे मोहब्बत की, और जिसने मुझसे मोहब्बत की उसने अल्लाह से मोहब्बत की। जिसने अली से बुग्ज रखा उसने मुझसे बुग्ज रखा, जिसने मुझसे बुग्ज रखा उसने अल्लाह से बुग्ज रखा। हुजूर अलैहिस्सलातु वस्सलाम ने उस अल्फाज से, उनकी तकरीर से समझ लिया कि इनके दिल में अली का बुग्ज है, ये अदावत लेकर आए हैं, ये नफरत लेकर आए हैं। इसीलिए मोहब्बत और नफरत दोनों चीजें बयान करना। मोहब्बत, अदावत, नफरत, बुग्ज सरकार ने बयान फरमा दिया। अब बाद लोगों ने यह कहा कि यह हजरत अली की खिलाफत का ऐलान था। हमने कहा ये कैसे हुआ? कहते नहीं, मौला के माना खलीफा। हमने कहा लो भाई, मौला के माना खलीफा कहां से होगा? अगर मौला के माना खलीफा होंगे तो फिर तो तर्जुमा ही बदल जाएगा। भाई मन कुन तो मौला हूं फालियुन मौला, जिसका मैं मौला हूं उसके अली भी मौला है। اگر یہ خلافت کا اعلان ہوتا اور مولا کے معنی خلیفہ ہوتے تو پھر سنو ترجمہ کیا ہو جائے گا, جس کا میں خلیفہ ہوں اس کے علی بھی خلیفہ ہیں. استغفراللہ. مولا کے معنی مددگار, مولا کے معنی مددگار.
من کنت مولاہ فعلی مولا,
جس کا میں مددگار ہوں میں مولا ہوں اس کے علی بھی مولا. اسی لیے ہم مولا علی کہتے ہیں, سرکار نے انہیں ہمارا مددگار قرار دیا. دوسری روایت میں فرمایا انا مدینۃ العلم وعلی بابها, میں علم کا شہر ہوں علی اس کا دروازہ ہے. انا مدینۃ الحکمہ وعلی بابها, میں حکمت کا شہر ہوں علی اس کا دروازہ ہے. ایک دن حضرت جبریل علیہ السلام حاضر ہوئے اپنی حیات کو تبدیل کر کے ایک دوسرے لباس میں دوسری حیات میں, اور آ کر کہتے ہیں علی.
سرکار نے فرمایا میں علم کا شہر ہوں علی اس کا دروازہ, میں حکمت کا شہر ہوں علی اس کا دروازہ. کہا بے شک آپ باب مدینۃ العلم باب مدینۃ الحکمت. بتائیے جبریل اس وقت کہاں ہے؟ کون پوچھ رہا ہے؟ خود حضرت جبریل علیہ السلام حضرت علی سے سوال کر رہے ہیں اپنی حیثیت کو تبدیل کر کے. اب سنو حضرت علی نے کیا جواب دیا. حضرت جبریل نے پوچھا نا آپ باب مدینۃ العلم ہیں باب مدینۃ الحکمہ, بتائیے جبریل کہاں ہے؟ ایک نظر آسمانوں پر اٹھائی ڈالی اور ایک نظر پوری زمین پر ڈالی اور فرمایا اس وقت جبریل نہ تو آسمانوں پر ہیں نہ زمینوں میں ہے, میرے خیال سے تو ہی جبریل. جبریل نہ آسمانوں میں ہے نہ زمینوں میں ہے, میرے خیال سے تو ہی جبریل ہے. یعنی مولا کائنات نے ایک نظر سارے آسمانوں کو دیکھ لیا, دوسری نظر میں سارے زمینوں کو دیکھ لیا اور بتا دیا کہ میری شان یہ ہے کہ آسمان پر ڈالوں تو عرش علا پر پہنچ جائے, زمین پر ڈالوں تو تحت سرا تک پہنچ جائے. ایک نظر میں دیکھ لیا. غور کرو جب علی کی نگاہ یہ ہے تو نبی کی نگاہ کیا ہوگی؟ غلام کا یہ مقام ہے تو امام کی کیا شان ہوگی؟ امتی کی یہ کیفیت ہے تو پھر نبی کا کیا مقام اور مرتبہ ہوگا؟ ایک نظر میں دیکھ لیا جبریل, نہ آسمانوں میں نہ زمینوں میں, میرے خیال سے تو ہی جبریل. بڑے بڑے سوالات لے کر لوگ آتے تھے. ایک مقدمہ آیا دو عورتوں کے ہاں بچوں کی ولادت ہوئی, ایک کے ہاں لڑکی اور ایک کے ہاں لڑکا, اور دونوں کا دعویٰ کہ ہمارے یہاں لڑکا ہوا حالانکہ ایک کے لڑکی ہوئی. اب جس کے ہاں لڑکی ہوئی وہ بھی کہتے نہیں لڑکا ہوا, اور اسی بات پر مصر ہے کہ نہیں یہ میرا لڑکا. اب کیسے دیکھیں؟ اس زمانے میں کوئی سائنسی تحقیق تو ایسی نہیں تھی کہ خون ٹیسٹ کیا جائے یا ڈی این اے یا جو بھی کچھ, ایسی صورت تو نہیں تھی. فیصلہ پہنچا مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ. آپ نے پوچھا عورت سے تم کیا کہتی ہو؟ اس نے کہا حضور یہ میرا بیٹا ہے میری یہاں ولادت ہوئی. دوسری سے پوچھا تم؟ اس نے کہا نہیں میرا بیٹا ہے میری ولادت ہوئی, بیٹے کی ولادت میرے یہاں ہوئی, یہ جھوٹ کہتی ہے. اس سے پوچھا اس نے کہا نہیں یہ جھوٹ بولتی ہے. اب فیصلہ کیسے کیا جائے؟ لوگ حیران ہیں, دونوں اسی بات پر مصرے کہ نہیں ہمارے یہاں بیٹا ہوا ہے. پھر یہ لڑکی کس کی ہے ہمیں نہیں پتا کس کی. تو کیا لڑکی کیا اوپر سے گری تھی؟ وہ کسی کی تو ہوگی نا, لیکن دونوں لڑکی لینے کے لیے تیار نہیں, لڑکا لینے کے لیے تیار. اب دیکھو مولا کائنات کی فراست, ان کا علم, ان کی ذہانت. ایک منٹ توقف فرمایا, پھر فرمایا تلوار لے آؤ, تلوار لے آؤ. آپ نے فرمایا بچے کو لاؤ, تلوار سے دو ٹکڑے کر دو, ایک اس کو دے دو ایک اس کو دے دو. اب یہ کیسا فیصلہ ہوا؟ بچے کو دو ٹکڑے کر دو تو بچہ زندہ رہے گا, ایک اس کو دے دو ایک اس کو دے دو. تو جس کا بیٹا تھا یعنی جو سچ بول رہی تھی باقی, اس نے کہا نہیں نہیں امیر المومنین ایسا نہ کیجئے, اسی کو دے دیں اسی کو دے دیں, ایسا نہ کریں اس کو نہ مار. آپ نے فرمایا اسی کا بیٹا اس کو دے دیں.
इसी का बेटा इसे दे दो। लोगों ने पूछा कैसे, फरमाया मां की मोहब्बत मशहूर है, मां कभी नहीं चाहेगी बेटे के टुकड़े हो जाए, मां कभी नहीं चाहेगी कि बेटे को उसके सामने मारा जाए। ये दूसरी, अच्छा दूसरी तो खामोश रही, उसकी तो औलाद ही नहीं थी जाहिर, उसका बेटा नहीं था ना, वो खामोश रही, उसकी बरा से टुकड़े हो जाए। लेकिन जिसका बेटा था उसने सोचा कि मुझे ना मिले कम से कम जिंदा तो रहे, अमीरुल मोमिनीन इसे दे दे, ठीक है इसी को दे दे। फरमाया नहीं, ये सच कह रही है, इसी को दो, जो कह रही है इसी को दो। दूसरी खामोश खड़ी थी। फरमाया हमने इस तरह फैसला किया कि मां जो है वो कभी भी बर्दाश्त नहीं करेगी कि औलाद का कत्ल कर दिया जाए या उसके टुकड़े कर दिए जाए, उसको मार दिया जाए। ये फैसला किया मौलाए कायनात। आपने फरमाया मुझसे कोई भी सवाल करे दीन का या दुनिया का, मैं उसका जवाब कुरान से दूंगा, मैं उसके जवाब कुरान से दूंगा। और आपने बराहे रास्त नबी पाक अलैहिस्सलातु वस्सलाम से फैज हासिल किया, इल्म हासिल किया। एक मकाम पे फरमाया जो कुछ सारे कुरान में है वो सूरह फातिहा में, और जो सूरह फातिहा में है वो बिस्मिल्लाह में है, और जो बिस्मिल्लाह में है वो उसकी बा में है, और जो बा में है वो उसके नुक्ते में है, अना नुक्ता तो तहतुल बा, और मैं उस बा का नुक्ता, मैं उस बा का नुक्ता हूं। ये बता दिया कि जो कुछ सारे कुरान में है वो सब मैं जानता हूं, अना नुक्ता तो तहतुल बा, मैं उस बा का नुक्ता हूं। अच्छा आप सोचेंगे कि नुक्ता तो इतना सा होता है, छोटा सा होता है ना, यानी आप पेन लेकर एक डॉट लगा दे थोड़ा सा, वो क्या हो गया, नुक्ता हो। तो हजरत अली ने क्या फरमाया, आना नुक्ता तो तहतुल बा, मैं उस बा का नुक्ता। तो माजल्ला हजरत अली इतने छोटे से, सिर्फ नुक्ता। अब आओ इस नुक्ते की शान देखो। एक नक्शा आपसे मंगाया जाए, कहां का नक्शा, पाकिस्तान का नक्शा, ठीक है ना, पाकिस्तान का नक्शा आप लेकर आए मेरे पास। मैंने कहा बताओ इसमें कराची कहां है, अब पूरे मुल्क का नक्शा है ना, या पूरी दुनिया का नक्शा ले लो, अगर पाकिस्तान का भी ले लो तो उसमें एक नुक्ता पड़ा हुआ है, उसमें क्या है, कराची। मैंने पूछा बताओ कराची कहां है, कहा यहां, नहीं नहीं मैं पूछ रहा हूं कराची कहां है, कहा हुजूर यहां, अरे भाई इतना बड़ा शहर कराची कहां, नहीं यहां, यहां यहां कहां, कहा ये तो नुक्ता है, कहा इसी नुक्ते में तो है, कि इसी नुक्ते में, हां इसी नुक्ते में, ये इतने लाख कार इसी नुक्ते में, कह रहे हां, और 50 लाख बेकार वो भी इसी नुक्ते में, ये हजारों बेरोजगार सब इसी नुक्ते में, क्या ये मीठा दर खारा दर, कह रहे इसी नुक्ते में, अच्छा ये सदर, कह रहे इसी नुक्ते में, अरे पूरा शहर इसी नुक्ते में, कहां इसी नुक्ते में, सब इसी में आ गए, कहां इसी में आ गए, भाई यही कराची है, अरे इतनी बड़ी कराची को तुमने इतना सा बना दिया नुक्ता, ये कैसे हो गया, कहां ये इसी तरह है, ये तो एक निशान है, कराची तो बहुत बड़ा है, इतने बड़े नक्शे में पूरा शहर बनाएंगे तो कैसे होगा, पूरा शहर नहीं हो सकता, तो नुक्ता लगा दिया जाता है, उसी नुक्ते में सब कुछ है, उसी नुक्ते में खारा दर मीठा दर भी है, उसमें फिरदौस कॉलोनी भी है, उसमें गोली बहार भी है, उसमें पीआईबी भी है, उसमें न्यू कराची भी, सारे उसी नुक्ते में, सब उसी में आ गए। गौर करो, दुनियादार जिसे नुक्ता बना दे उसके अंदर सब कुछ समा जाए, तो जिसे परवरदिगार नुक्ता बना दे उसके अंदर क्या क्या समा जाए। अल्लाह जिसे परवरदिगार नुक्ता बना दे, आना नुक्ता तो तहतुल बा, मैं उस बा का नुक्ता हूं। अली ने बता दिया जो कुछ सारे कुरान में है वो सब अली के सीने में, और हासिल किससे किया, बारगाह मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। इसीलिए दावा किया मुझसे कोई भी सवाल करे दीन का या दुनिया का, मैं उसका जवाब कुरान से दूंगा। तो एक यहूदी पहुंच गया, यहूदी उसकी दाढ़ी ऐसी थी कि थोड़े से बाल फिर बीच में मैदान साफ, फिर बाल फिर साफ, फिर बाल, ऐसी दाढ़ी उजड़ी हुई। اور حضرت علی کرم اللہ تعالی وجہ الکریم کی داڑھی گھنی تھی. روایت میں آتا ہے آپ اپنا چہرہ مبارک نیچے کرتے تو سینہ بھر جاتا. خوبصورت داڑھی تھی, چہرہ مبارک خوبصورت. اسی لیے تو سرکار نے فرمایا علی کا چہرہ دیکھنا ہی عبادت, ذکر علی عبادت, علی کا ذکر کرنا عبادت. اسی لیے صدیق اکبر رضی اللہ تعالیٰ عنہ ایک دن بیٹھے حضرت علی کو دیکھ رہے ہیں, غور سے دیکھ رہے ہیں. ابو بکر کیا کر رہے ہو؟ حضرت علی نے پوچھا کیا کر رہے ہو؟ کہا عبادت کر رہا ہوں, عبادت کر رہا ہوں. میرے رسول نے فرمایا تھا علی کا چہرہ دیکھنا عبادت ہے. میں چہرے کو تھوڑی دیکھ رہا ہوں, میں تو عبادت کر رہا ہوں, میں تو اپنے نبی کی حدیث پہ عمل کر رہا ہوں. جن کا ذکر کرنا عبادت ہو, جن کے چہرے کو دیکھنا عبادت ہو, ان کا اپنا مقام کتنا بلند ہو, اپنا مقام کتنا بلند ہو. اب یہودی نے سوال کیا, آپ نے یہ دعویٰ کیا ہے کہ آپ سے جو سوال کیا جائے گا آپ اس کا جواب قرآن سے دیں گے. فرمایا ہاں. دین کا یا دنیا کا؟ کہا بالکل دین کا یا دنیا کا, میں جواب قرآن سے دوں. اچھا ٹھیک ہے, اب آپ بتائیے آپ کی داڑھی جو ہے وہ گھنی ہے, بھری ہوئی داڑھی, اور میری داڑھی کہیں بال پھر صاف, پھر بال پھر صاف, اس طرح. کیا ہم دونوں کی داڑھیوں کا ذکر قرآن میں ہے؟ اب بتاؤ کیسا سوال. اب کسی سے سوال کیا جائے تو کہے قرآن کو داڑھیوں کا ذکر کرنے کے لیے آیا. ارے قرآن تو احکامات بتانے کے لیے آئے گی, داڑھی کا ذکر کہاں سے قرآن میں آ گیا؟ قربان جاؤ مولا علی کے کہاں ہے. حیران ہوا, میری آپ کی داڑھی کا قرآن میں ذکر ہے, کہاں ہے؟ کہا جواب قرآن سے چاہیے. کہا قرآن سے دوں گا. اس نے کہا اچھا بتائیے. فرمایا دیکھو اللہ تبارک و تعالی قرآن کریم میں فرماتا ہے ون بلد طیب یخرج نباتہ باذن ربہ والذی خبث لا یخرج الا نکدا. اللہ فرماتا ہے جو زمین پاک ہوتی ہے, طیب ہوتی ہے, وہ اپنے رب کے حکم سے خوب اگاتی ہے. جو زمین پاک اور طیب ہوتی ہے اپنے رب کے حکم سے خوب اگاتی. والذی خبث, اور جو زمین خبیث ہوتی ہے, لا یخرج الا نکدا, وہ نہیں اگاتی مگر تھوڑا تھوڑا, نہیں اگاتی مگر تھوڑا تھوڑا. فرمایا وہ پاک زمین میرے رخسار ہیں جنہوں نے خوب اگایا ہے, اور خبیث زمین تیرے رخسار ہیں جنہوں نے نہیں اگایا مگر تھوڑا تھوڑا. جواب دے دیے نا, قرآن سے ہی جواب دی. وہ بےچارا منہ بنا کے چلا گیا, بھائی جواب تو قرآن سے مانگا تھا تو قرآن سے دے دیا. یہ شان ہے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ. سرکار نے ایسی تو نہیں فرمایا نا مدینہ تو لیل میں والی ان بابوہا, میں ان کا شہر ہوں علی اس کا دروازہ. انا مدینہ الحکمہ و علی ان بابوہا, میں حکمت کا شہر ہوں علی اس کا دروازہ. ایک دن بیٹھے فرماتے ہیں جب جبریل نبی پاک علیہ الصلوۃ والسلام کے پاس آتے ہیں تو ان کے پاس ایک مرتبہ آتے ہیں, میرے پاس دو مرتبہ آتے ہیں. لوگوں نے کہا یہ کیا بات ہوئی؟ ارے سرکار کے پاس ایک مرتبہ, آپ کے پاس دو مرتبہ. کہاں کہ نہیں, بات تو سمجھ میں نہیں آئی. بھائی نبی پاک علیہ الصلوۃ والسلام کے پاس حضرت جبریل آتے ایک مرتبہ, فرمایا ہاں, اور آپ کے پاس دو مرتبہ. ہاں کیسے؟ کہا دیکھو جو بھی گزرتا ہے شہر میں جانے کے لیے تو دروازے سے گزرتا ہے یا نہیں؟ بالکل, دروازے کے بغیر وہ شہر میں داخل ہو سکتا نہیں ہو سکتا. تو دروازے میں جب داخل ہوتا ہے, جب بھی دروازے سے گزرنا پڑتا ہے, جب نکلتا ہے, جب بھی دروازے سے گزرنا پڑتا ہے, تو سرکار نے فرمایا میں علم کا شہر ہوں علی اس کا دروازہ ہے, میں حکمت کا شہر ہوں علی اس کا دروازہ ہے. تو جبریل جب آتے ہیں تب بھی میرے پاس سے گزرتے ہیں, جب جاتے ہیں تب بھی میرے پاس سے گزرتے ہیں. تو وہاں ایک مرتبہ آتے ہیں یا دو مرتبہ. اور سرکار کے ارشاد کا مطلب یہ تھا کہ بغیر دروازے کے شہر میں داخل نہیں ہو سکتے, بغیر علی کے تم رسول تک پہنچ نہیں سکتے. علی کا دامن ہاتھ میں لو, علی تمہیں نبی تک پہنچا دیں گے, نبی تمہیں خدا تک پہنچا دیں گے. علی کو چھوڑ کر نبی تک پہنچو گے؟ نہیں, دروازے کو چھوڑ کر شہر میں کیسے داخل ہو؟ یہ شان ہے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ. مقام صحبہ میں نبی پاک علیہ الصلوۃ والسلام نے عصر کی نماز ادا فرما دی، حضرت علی کرم اللہ تعالی وجہ الکریم نے ادا نہیں فرمایا، کسی کام سے گئے ہوئے تھے، واپس آئے، سرکار نے اپنا سر مبارک زانو علی پر رکھ کر لیٹ گئے، آنکھیں بند کر لی. راوی کہتا ہے کہ رسول سو رہے تھے، لیکن آنکھیں بند کرنا اس بات کی دلیل نہیں کہ آدمی سو رہا. کیوں؟ بات صحیح ہے نا، آنکھیں بند کرنا کیا اس بات کی دلیل ہے کہ آدمی سو رہا ہے؟ اگر میں ابھی آنکھیں بند کر لوں تو میں سو رہا ہوں، سو رہا ہوں. میرے خیال سے آپ لوگ ہی سو رہے ہیں، جب بھی کوئی نہیں بول رہا، سو رہا ہوں. ارے تو بولو نا، شرمانے کی کیا بات. آنکھیں بند کرنا اس بات کی دلیل نہیں کہ انسان سو رہا ہے. رسول سو نہیں رہے تھے، علی کا دل ٹو رہے تھے کہ دیکھو میں ذرا عارضی طور پر آنکھ بند کر کے دیکھوں علی مجھے نماز کے لیے چھوڑتے ہیں یا نماز کو میرے لیے چھوڑتے ہیں. امتحان ہے مولا کائنات کا، سورج غروب ہو رہا ہے، علی کے چہرے کا رنگ تبدیل ہو رہا ہے. آج میں نے رب کی بارگاہ میں حاضری نہیں، آج میں نے عصر کی نماز ادا نہیں کہ سورج غروب ہو رہا ہے، اگر اٹھاتا ہوں تو آرام میں خلل پڑتا ہے، نہیں اٹھاتا تو سورج غروب ہو جائے گا، عصر قضا ہو جائے گی، عصر قضا ہو جائے گی. اسی کیفیت میں کیا کروں، اٹھاؤں یا نہ اٹھاؤں؟ اٹھاؤں تو آرام میں خلل، گستاخی، بے ادبی، اور اگر نہ اٹھاؤں تو ادھر نماز عصر قضا ہو رہی ہے، رب کی بارگاہ میں حاضری نہیں. اسی کشمکش میں، بے چینی میں علی کی آنکھوں سے آنسو نکلے، چہرہ مصطفیٰ صلی اللہ علیہ وسلم پر گرے، آقا نے آنکھیں کھول دی، علی کس چیز نے تجھے رلایا؟ یا رسول اللہ صلی اللہ علیہ وسلم، نماز عصر قضا ہو گئی، سورج غروب ہو گیا. تو سرکار کو چاہیے تھا، غروب ہو گیا قضا پڑھ لو. قضا کا بھی تو مسئلہ ہے نا، کہ اگر فجر میں آپ کی آنکھ نہ کھلے، آپ سے کہہ رہا ہوں میں، آپ کی اگر آپ کی آنکھ نہ کھلے تو کیا کریں گے؟ قضا، قضا پڑھیں گے نا، یہی کرتے ہیں نا، ادا تو کوئی کوئی پڑھتا ہے، قضا ہی پڑھتے تھا. 9 بجے کون سی ادا ہوگی؟ جب 9 بجے اٹھیں گے تو کون سی ادا ہوگی؟ تو مسئلہ یہ کہ قضا ہو جائے، قضا پڑھ لو. تو سرکار بھی فرما دیتے، علی اس میں کون سی پریشانی کی بات ہے، تم رو رہے ہو، بے چین ہو رہے، نماز عصر قضا ہو گئی، سورج غروب ہو گیا، قضا پڑھ لو. نہیں، علی تو میری خدمت میں تھا، اس نے میری محبت میں نماز کو قضا کیا ہے، اگر میں نے قضا پڑھوائی تو میری محبت بدنام ہو جائے گی، میں اپنی محبت کو رسوا نہیں ہونے دوں گا، میں اپنی محبت کو بدنام نہیں ہونے دوں گا. علی نے میری محبت میں نماز قضا کی ہے، میں علی کو نماز قضا نہیں پڑھنے دوں گا، ادا پڑھواؤں گا، چاہے سورج کو واپس پلٹانا پڑ جائے. فوراً دعا کے لیے ہاتھ اٹھائے، اللہم ان عبدک علی فی خدمت نبی کا صلی اللہ علیہ وسلم. اے اللہ، تیرا بندہ علی تیرے اور تیرے نبی کی خدمت میں تھا، سرکار نے بھیجا تھا نا اپنے کام سے، تیرے اور تیرے نبی کی خدمت میں تھا، مولا سورج کو واپس پلٹا دے. سرکار نے اشارہ کیا، سورج پلٹا، اسی مقام پر پہنچ گیا، نماز عصر کا وقت پھر ہو، علی جاؤ نماز پڑھو. حضرت علی نماز پڑھ رہے ہیں انہماک کے ساتھ، خشوع و خضوع کے ساتھ، علی نماز پڑھو، آج سورج غروب نہیں ہوگا جب تک تم نماز عصر ادا نہیں کر لو گے. اور علی کی شان دیکھو، نبی کی محبت میں جو نماز قضا کی، نبی کے ادب میں، احترام میں، مرتبے میں، مقام میں، کہ ان کو تکلیف نہ پہنچ جائے. آج علی کی شان یہ ہے، روزانہ نماز پڑھتے تھے سورج کو دیکھ کر، نماز پڑھ لوں کہیں غروب نہ ہو جائے، نماز پڑھ لوں کہیں وقت نکل نہ جائے، نماز پڑھ لوں کہیں اثر قضا نہ ہو جائے. روزانہ علی سورج کو دیکھتے تھے، آج سورج علی کو دیکھ رہا. آج سورج علی کو دیکھ رہا ہے، علی تم نماز پڑھ لو تب میں ڈوبوں، تم نماز عصر ادا کر لو تب میں ڈوبوں. یہ شان ہے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کی. کوئی نماز قضا نہیں ہوئی، اسی لیے سرکار نے جو نماز قضا ہوئی تھی سورج پلٹا کر اسے بھی ادا کروا دی، تاکہ یہ لکھا نہ جائے کہ مولا کائنات کی کوئی نماز قضا ہوئی تھی. ہم علی کے ماننے والے ہیں یا نہیں؟ ہم علی کے ماننے والے ہیں. کتنی نمازیں قضا کرتے ہیں؟ کرتے ہیں نا. فجر قضا ہو گئی پرواہ نہیں، عصر قضا ہو گئی پرواہ نہیں، ظہر فجر ہو گئی چلو ظہر میں پڑھ لیں گے، ظہر ہو گئی عصر میں پڑھ لیں گے، عصر ہو گئی مغرب میں، اور جب ساری ہو گئی چلو کل پڑھ لیں گے، ساری صاف ہو گئی. علی کی کوئی نماز قضا نہیں ہوئی، اب ماننے والوں کی ادا ہی نہیں ہوئی، ماننے والوں کی ادا نہیں ہوئی. اگر واقعی مولا کائنات سے سچی محبت ہے اور ان کے غلام ہو تو آج یہاں بیٹھ کر سچے دل سے توبہ کرو، انشاءاللہ قصدن کوئی نماز قضا نہیں کرے گا، تب مولا کائنات خوش ہوں گے، قیامت میں ان کو چہرہ دکھانے کے قابل ہوں گے. آپ کی نماز قضا نہیں ہوئی تھی، آپ کی اتباع میں ہم نے بھی کوشش کی ہے کہ ہم بھی کوئی نماز قضا نہ کریں. دیکھو مولا کائنات کتنے خوش ہوں گے اور تمہیں سینے سے لگا لیں. یہ شان ہے مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ. نبی پاک علیہ الصلوۃ والسلام نے ان کی وجہ سے سورج کو واپس پلٹا دیا، ان کی وجہ سے سورج کو واپس پلٹا دیا. مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کے فضائل مناقب بے شمار ہیں، لیکن ہم اسی پر اکتفا کرتے ہیں. آپ کی شہادت کا وقت آیا اور اس شہادت کی خبر نبی پاک علیہ الصلوۃ والسلام نے پہلے ہی دے دی. سرکار نے فرمایا علی وہ شخص بڑا بدبخت ہوگا جو تمہارے سر پہ تلوار مارے گا اور تمہاری داڑھی خون سے رنگین ہو جائے گی. علی بتاؤ تم اس وقت کیا کرو گے؟ میں اللہ کی حمد و ثنا کروں گا، جب اس نے میرے لیے یہی پسند کیا ہے تو جو اس کو پسند ہے وہ مجھے پسند، مرضی مولا از ہما اولا، جو اس کو پسند وہ مجھے پسند. سرکار نے بشارت دے دی تھی، اب کیا ہوا؟ تفصیل ہے لیکن میں اختصار کے ساتھ بیان کر رہا ہوں. ابن ملجم نامی خارجی رمضان المبارک کی 21ویں شب مسجد میں آ کر سویا اور اس نے ایک تلوار زہر میں بھجی ہوئی وہ چھپا کر لایا. حضرت علی کرم اللہ تعالی وجہ الکریم کی شان یہ تھی، ان کا طریقہ یہ تھا کہ فجر کے وقت جب اپنے گھر سے روانہ ہوتے تھے، السلات السلات لوگوں کو جگاتے ہوئے نماز کا اعلان کرتے ہوئے کہ جیسے فجر کا وقت ہو گیا سب نماز کے لیے چلیں، آپ یہ پکارتے ہوئے گلیوں سے گزرتے تھے اور پھر مسجد میں تشریف لے آتے. کوفے میں آپ کی شہادت ہوئی، ابتدا میں تو مدینہ طیبہ دار الخلافہ رہا اور حضرت علی کرم اللہ تعالی وجہ الکریم کے دور میں یہ منتقل ہو کر کوفے چلا گیا. آپ وہیں پر آرام فرما رہے، وہیں پر رونق افروز رہے. وہ بدبخت آ کر وہاں پر سویا اور اس خنجر کو یا تلوار کو چھپا کر اس نے رکھ لیا. اس زمانے میں نہ لائٹیں تھیں نہ اس قسم کی روشنی کا انتظام تھا، چراغ مسجدوں میں جلتے تھے اور ظاہر ہے چراغ کی کتنی روشنی ہوگی. جب آپ تشریف لائے اور نماز پڑھانے لگے تو ایک روایت کے مطابق عین سجدے کی حالت میں اس نے پورے زور کے ساتھ وہ تلوار آپ کے سر پہ ماری جو پیشانی تک کاٹتی ہوئی اتر گئی اور آپ کی زبان سے نکلا فزت بربک الکعبہ، رب کعبہ کی قسم میں کامیاب ہو گئے. کوئی اور ہوتا تو اس کی چیخ نکلتی، اس کی آواز بلند ہوتی، ہائے کہتا وائے کہتا چیختا چلاتا کہ میرے ساتھ یہ ہو گیا. وہ تو جانتے تھے مجھے شہادت مل رہی ہے، مجھے تو کامیابی مل رہی ہے، مجھے تو مقام مل رہا ہے، مجھے تو مرتبہ مل رہا ہے. فزت بربک الکعبہ، رب کعبہ کی قسم میں کامیاب ہو گئے. حضرت علی کرم اللہ تعالی وجہ الکریم کی شہادت 21 رمضان المبارک بروز جمعہ 40 ہجری میں ہوئی. 40 ہجری میں آپ کی شہادت ہوئی اور آپ کا مزار مبارک نجف اشرف میں ہے، وہیں پر آپ آرام فرما ہیں. اللہ تبارک و تعالی بے شمار رحمت نازل فرمائی ان کے مرقد مبارک پر، اور ان کی نالین پاک سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہ معاف ہوں. آج ہم جو ذکر کر رہے ہیں ہم سب نے عبادت کی ہے. ذکر علی عبادہ، علی کا ذکر کرنا عبادت ہے. اور غور کرو، جہاں پر صالحین کا ذکر ہوتا ہے وہاں رحمتوں کا نزول ہوتا. الحمدللہ 11 روز تک آپ کے علاقے میں رحمتوں کا نزول ہوگا، 11 روز تک نزول ہوگا. یہ تو میں کنفرم بتا رہا ہوں، بعد میں کیا ہوگا مجھے نہیں پتا. بعد میں اگر کوئی نیک کام کرے گا یا کوئی اچھا ذکر کرے گا تو جب تو ہوگا، اور نہیں کرے گا تو ظاہر نہیں ہوگا. تو جہاں صالحین کا ذکر ہوتا ہے رحمتوں کا نزول ہوتا ہے. تو غور کرو، جہاں ذکر ہو وہاں نزول ہو رحمتوں کا. تو جس مزار مبارک میں وہ مجسم آرام فرما ہو وہاں کتنی رحمت، وہاں کتنی برکتیں. آج ہم نے، یعنی اختصار کے ساتھ میں نے بیان کیا، آپ کے فضائل بے شمار ہیں. اللہ تبارک و تعالیٰ ان کی سچی محبت ہمارے دلوں میں پیدا فرمائی، ان کی محبت میں زندہ رہیں اور انہی کی محبت میں موت عطا فرمائی، ان کے نقش قدم پر چلنے کی توفیق عطا فرمائی، اور ان کی نالان پاک سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کی بخشش فرمائی. وآخر دعوانا الحمدللہ رب العالمین.